نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبق نمبر 226 آیت نمبر 41 سے سورت کے آخر تک یعنی آیت نمبر 88 سورت سعد لیسن نمبر 226 آیت نمبر 41-88 سورت سعد اور سورت کا یہ آخری لیسن ہے تفسیر دیکھیں گے آیت نمبر 41 سے اعوذ باللہ من الشیطان الرجیم وَاذْكُرْ رَبَّنَا أَيُّوبَ اِذْ نَادَى رَبَّهُ أَنِّي مَسَّنِيَ الشَّيْطَانُ بِنُصْبٍ وَعَذَابٍ اور یاد فرمائیے ہمارے بندے ایوب کو جب انہوں نے پکارا اپنے رب کو اے اللہ پہنچائی ہے مجھے شیطان نے بہت تکلیف اور دکھ حکم کیا ہوا ارکس برجلک حکم ہوا کہ اپنا پاؤں زمین پر مارو ہاس مختصل بارد و شراب یہ نہانے کے لیے ٹھنڈا پانی ہے اور پینے کے لیے بھی اور جب وہ یہ صبر کر چکے تو اللہ نے کیا دیا وَوَهَبْنَا لَهُ أَهْلَهُ وَمِثْلَهُمْ مَعَهُمْ ماہم رحمتم منا و ذکر لأولی الالباب اور ہم نے عطا فرمایا ان کو ان کے اہل اور ان کے مانت اور ان کے ساتھ ہی بطور رحمت اپنی جناب سے بھی اور بطور نصیحت اہل عقل کے لیے پھر اس کے بعد کچھ اور واقعات تھے ان کی زندگی کے جس کے اندر اشارہ ملتا ہے اگلی آیت میں وَخُذْ بِيَدِكَ ضِغْثًا فَاضْرِبْ بِهِ وَلَا تَحْنَثْ اور حکم ملا کہ پکڑ لو اپنے ہاتھ سے تنکوں کا ایک مٹھا اور اس سے مارو اور قسم نہ توڑو کیونکہ ان نہ وجد نہ حسابرن بے شک ہم نے پایا انہیں صبر کرنے والا نعم العبد بڑا خوبیوں والا بندہ اور انہ اواب بے شک وہ ہر وقت ہماری طرف متوجہ ہونے والے تھے یہ چار آیات حضرت ایوب علیہ السلام کے بارے میں ہے چوتھی دفعہ ان کا تذکرہ ہمارے سامنے ہے ترتیب کے اعتبار سے اگر ہم دیکھیں تو حضرت ایوب کو سورۃ نساء کی آیت نمبر 163 میں سورۃ الانام کی آیت 84 سورۃ انبیاء کی آیت 83 اور 84 میں ہم تھوڑا سا ان کے حالات جان چکے اور اب یہاں پہ ان کا قصہ آتا ہے جہاں حضرت ایوب کا نام آتا ہے وہاں صبر کا تذکرہ آ جاتا ہے حضرت ایوب کون تھے اللہ کے چنے ہوئے نبی تھے اللہ تعالیٰ نے ایسے لوگوں کو ہم سب کے لیے رول ماڈل بنا کے رکھا ہے اپنے دور کی شخصیت تھے اللہ کے چنے ہوئے بندے تھے لیکن ہم جو چنے ہوئے بندوں کے ساتھ معاملہ عموماً سوچتے ہیں کہ نہ ان کو کوئی دکھ آئے گا نہ تکلیف آئے گی اور بیمار تو وہ کبھی ہو ہی نہیں سکتے اور نہ کبھی ان کی زندگی میں کوئی غم کا شائبہ ہوگا کیونکہ وہ بڑے پہنچے ہوئے ہیں تو ہمارا یہ نظریہ درست نہیں اللہ کے نبی سب سے زیادہ پہنچے ہوئے ہوتے تھے لیکن سب سے زیادہ آزمائے جاتے تھے اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی فرمایا کہ ان اشد البلائی سب سے زیادہ شدید آزمائشیں نبیوں پر آتی ہیں اور اس کے بعد پھر جو جتنا اللہ کے قریب ہوگا اتنی ہی اس پہ تکلیفیں آتی رہیں گی اور اللہ تعالیٰ ان کو دے گا پیچھے ہم نے حضرت داؤد علیہ السلام اور سلیمان علیہ السلام کا حال سنا اللہ تعالیٰ نے ان کو دنیا کے مال دولت ظاہری باطنی نعمتیں دے کر آزمایا اختیارات دے کر آزمایا صحت عافیت دے کر آزمایا اب اللہ تعالیٰ اپنے اس بندے کا ذکر فرماتے ہیں جسے تکلیفوں اور مصیبتوں نے گھیر لیا جن کے جسم پر بیماری تھی بچے بچیاں مر گئے مال ختم ہو گیا اپنوں نے آنکھیں پھیر لیں ہر قسم کا غم جو ایک انسان کو لاحق ہو سکتا ہے وہ حضرت ایوب کو تھا روایات میں آتا ہے کہ ان کے جسم پر ایک سکن ڈیزیز ہو گئی تھی پیچھے ہم اس پہ بات کر چکے اور یہاں ہم ذرا لفظوں پہ بھی ساتھ دیکھتے جائیں تو پتہ چلتا ہے کہ نبیوں کا دکھ اور غم کے وقت پہ کیا رویہ ہوتا ہے اور مجھے تو ایسے لگتا ہے کہ آج کل ہم لوگ پریکٹیکلز کر رہے ہیں کیوں آپ میں سے جس نے بھی سائنس پڑھی ہے وہ میری اس بات کو یقیناً سمجھ چکے ہوں گے کہ ایک ہوتی ہے تھیوری جو ہم ٹیچر کے ساتھ کلاس روم میں کرتے ہیں وہ بورڈ پہ کچھ ایکویشنز لکھ کر کچھ فارمولے لکھ کر ہمیں سکھاتے ہیں پڑھاتے ہیں लेकिन बात दिल में जहन में आ भी जाए लेकिन टिकती नहीं है, बार बार भूल जाती है, और कई तुकबंदियां करके उन बातों को याद रखना पड़ता है जो फैक्ट्स की सूरत में किताबों में मौजूद है। लेकिन फिर उसके बाद टीचर्स क्या करते हैं, आपको प्रैक्टिकल रूम में ले जाते हैं, लेबॉरेटरी में होते हैं, वहाँ जाके जब प्रैक्टिकली आप वो चीज़ों के जोड़ तोड़ करते हैं तो शायद ही कभी ज़िंदगी भर वो आपको चीज़ भूले जो गलती आपने किसी लेबॉरेटरी में की, या डॉक्टर्स ने अगर किसी भी हाउस जॉब के दौरान उनसे कोई गलती हो गई तो वो कभी नहीं भूलती। तो यहाँ आजकल हम प्रैक्टिकल एस्पेक्ट्स पढ़ रहे हैं कुरान के, और सूरह स्वाद तो बिल्कुल अंबिया कराम को हमारे सामने एक रोल मॉडल बना के दिखाती है। रिवायत में जो बात आती है उसका खुलासा यही है कि हज़रत अय्यूब की ज़िंदगी में कोई कमी ना थी, अल्लाह ने हर नेमत दी हुई थी, लेकिन जब छीनने पे आया माल भी ले लिया, औलाद भी मर गई और बीमार भी हो गए। पहली बात तो इससे ये पता चलती है कि अगर आज कोई नेमतों में है तो मत सोचे कि हमेशा रहेंगी। कुल्लु मन अलैहा फान, जो कुछ भी है इस दुनिया में ये फ़ानी है। ये बात आमतौर पे समझ नहीं आती, और जब आ भी जाए तो उस वक़्त तो ज़रूर ही भूल जाती है जब इंसान की ज़िंदगी में कोई मरहला आता है। लिहाजा उस वक्त ख़ुद को इस बात का एहसास दिलाना कि जो कुछ था वो अल्लाह का था, जो है वो भी अल्लाह का है, जो चला गया उसका ज़्यादा गम ना करो, जो पास है उसकी फ़िक्र करो। हज़रत अय्यूब के बारे में भी आता है कि जब इनको कोई गम पहुंचता तो यही कहा करते थे कि अल्लाहुम्मा आतैता, अल्लाह तूने दिया था और अब ले लिया। इसी तरह नबी सल्लल्लाहु अलैहि वसल्लम की बेटी के बच्चे के इंतकाल का वक्त था तो आपको पहले खबर दी गई कि बच्चा बहुत बीमार है। आप उस वक्त दीन की किसी जिम्मेदारी को निभा रहे थे, आपने मुनासिब नहीं समझा कि मैं एक अपने ज़ाती गम को इतना बड़ा गम बना लूँ कि इज्तमाही जिम्मेदारियाँ पूरी ना कर सकूँ, तो आपने जाने से इनकार किया और दुआ दे दी कि गम ना करो, अल्लाह ताला मदद करेगा और बच्चा ठीक हो जाएगा। फिर उसके थोड़ी देर के बाद दोबारा खबर आई कि अब उस बच्चे का इंतकाल हो गया। उस मौके पर आपने वो दुआ मांगी जो आज भी हम सब के लिए एक बहुत बड़ा सब्र का नमूना बनती है। जब कोई गम पहुँचे, एक एक लफ्ज़ इंसान के अकीदे को खोलता है। मैं बोल देती हूँ, लिख लेते हैं, और फिर अल्लाह ना करे कोई ऐसा वक्त आए तो उसके लिए अभी से याद कर लें, इन्ना लिल्लाहि मा अखज़ा, अल्लाह ही का था जो उसने ले लिया, वलहू मा आता, और उसी का है जो उसने अता किया हुआ है, वकुल्ल शैइन इंदहु बिअजलिन मुसम्मा, और हर चीज उसके पास से एक खास वक्त तक के लिए है। फल तस्विर, बस चाहिए कि सब्र कर, वल तहतसिब, और चाहिए कि इस पर अजर की उम्मीद रख। ये दुआ आपने अपनी बेटी को उस वक़्त कही जबकि उसके बच्चे का इंतकाल हो गया। हज़रत अय्यूब अलैहिस्सलाम को अल्लाह ताला ने एक नहीं कई बच्चों का गम दिया, और साथ ही साथ जिस्मानी तकलीफ भी लग गई और माल भी चला गया। कभी ज़रा गौर करके तो देखिए, इन तीन चीज़ों को आप अपनी ज़िंदगी से निकालें, पीछे क्या रहता है? खोखली ज़िंदगी। यही तो तीन बंदिशें हैं जो हमें अल्लाह से जोड़े रखती हैं, और यही वो तीन चीज़ें हैं जिनके तकाजे निभाने में अल्लाह से दूर होते हैं। लेकिन क्या रिएक्शन था, क्या रिस्पॉन्स था अय्यूब का, अल्लाह ताला कहते हैं काबिले ज़िक्र है, रिमाइंडेबल, रिमार्केबल। मीडिया पर ख़बर दो, इसको किताबों में लिख दो कि जब दुख आते हैं तो उस वक्त जो सब्र वाले बंदे हैं उनका रवैया क्या है। वस को रबदना अय्यूब, और याद कीजिए हमारे बंदे अय्यूब को। लफ्ज़ वस्कुर में भी उनका ज़िक्र खैर बुलंद करना है। अबदना, हमारा बंदा, ये भी तो कहा जा सकता था ना, वस कुर अय्यूब, बात काफ़ी थी। ये भी कहा जा सकता था वस कुर नबी युना, ये भी कहा जा सकता था वस्कुर रसूलुना, और क्या कहा जा रहा है, वस्कुर अब्दना अय्यूब, याद करो हमारे बंदे अय्यूब को। अल्लाह किसी को अपना बंदा कह ले ये बहुत बड़ी बात है। पीछे इबादुर रहमान में बात हो गई, ये इज्जत के लिए होता है, इजाफत ब्राय तशरीफ। और देखा जाए तो यहाँ अय्यूब को बंदा कहना सिर्फ आम इंसानों को बंदा कहने वाला बंदा नहीं बल्कि बंदगी के मानों में है। کہ دیکھو میرے اس بندے کو جو خوشیوں میں بھی میرا بندہ رہا، میرا غلام رہا، میری اطاعت کرتا رہا، میرے حکموں پہ راضی رہا، میرے فیصلوں پہ راضی رہا۔ مصیبتیں تو پڑیں، پریشانیاں تو آئیں، لیکن انہوں نے رب کی طرف اس کی نسبت نہیں کی، بلکہ جب دکھ آئے اس نادا ربہو، اس نے پکارا اپنے رب کو۔ ہم مشکلات میں کن کو پکارتے ہیں؟ ہمارا تو ہاتھ ہی فون سے نہیں ہٹتا، ہم تو گلے لگ لگ کے رونے کو کہتے ہیں کہ ہائے میرا کچھ کرو۔ تسلی دینے والے بھی کمزور، تسلی مانگنے والا بھی کمزور۔ لوگ دکھ بانٹنے آتے ہیں، دکھ بڑھا کے جاتے ہیں۔ لکھ لیں یہ بات، جس زخم کو جتنا کرے دیں گے اتنا خون نکلے گا، پس نکلے گا، اور بار بار کرے دیں گے تو سیپٹک ہو جائے گا، زخم ناسور بن جاتے ہیں۔ اسی طرح یاد رکھیے، اللہ کے دیے ہوئے چھوٹے چھوٹے غم ناقابل برداشت ہو جاتے ہیں ہم سے، لوگوں کی ہمدردیوں کی وجہ سے۔ لوگ کیا دیں گے؟ ان کے تو اپنے ہاتھ میں کچھ نہیں، ان کے ہاتھ میں تو اپنا آپ نہیں ہے۔ اللہ کے بندے دکھوں میں رب کو پکارتے تھے، اور روایات میں آتا ہے کہ جب خوشحال تھے تو اس وقت تو اللہ کو بہت ہی پکارتے تھے، اور اسی پہ شاید شیطان کو ان کے اوپر غصہ آیا تھا کہ اللہ تعالیٰ نے اتنا اس کو دیا ہے، اور پھر بھی اللہ اس کو صبر والا کہتے ہیں، کیونکہ خوشیوں میں پتہ نہیں چلتا کہ بندہ کتنا صبر والا ہے۔ آزمائش آ گئی، کیا؟ انی مسنی الشیطانو، بے شک مجھ کو چھوا ہے شیطان نے، بنصب و عذاب۔ نصب اور عذاب دو لفظ ہیں۔ نصب یہاں آیا ہے جسمانی تکلیف کے لیے، اسکن ڈیزیز کے لیے، اور عذاب آیا ہے مالی تکلیفوں کے لیے۔ اب یہ کیسے ہوا، اس پہ ہم تھوڑی سی بات تو پیچھے کر ہی چکے ہیں، لیکن بعض کہتے ہیں کہ شیطان نے ان کو آزمائش میں ڈلوانے کے لیے اللہ سے درخواست کی تھی۔ آپ بڑی بات کرتے ہیں کہ ایوب بڑا شکر والا ہے، کیوں نہ شکر کرے، کیونکہ اس کے پاس تو سب کچھ ہے۔ تو کہا نہیں، مجھے پتہ ہے میرا ایوب بڑے صبر والا ہے۔ تو پھر اس کے پریکٹیکل کے لیے اللہ تعالیٰ نے یہ بات ڈالی۔ سوال پیدا ہوتا ہے کہ حضرت ایوب نے تکلیف کو شیطان کی طرف کیوں رکھا؟ کیا تھا شیطان کا مسن یا زور؟ تو روایات میں آتا ہے کہ یہ شیطان کے ڈالے ہوئے وسوسے تھے۔ جب بھی انسان کے اوپر کوئی ان یوژل کیفیت آئے، کوئی دکھ یا خوشی یا سکھ یا کوئی ایسی چیز، اس وقت شیطان بندے کے دل میں بڑے وسوسے ڈالتا ہے۔ پہلے تو نعوذ باللہ یہ خیال ڈالتا ہے کہ اللہ نے تم پر ظلم کیا، دوسرا خیال یہ ڈالتا ہے کہ اللہ کو تمہاری کوئی پرواہ نہیں، تیسری بدگمانی یہ ڈالتا ہے کہ اللہ نہیں تمہاری سنتا، دیکھو کتنی دعائیں مانگی تم نے اللہ نے پوری نہیں کی، اور اسی طرح ایک سلسلہ چل پڑتا ہے وسوسات کا۔ تو جب بندے کے دل میں کوئی ایسا وسوسہ آئے تو اس نادا ربہ ہو، پھر پکار لے رب کو کہ اللہ بچائے اس دشمن جان اور دشمن ایمان سے۔ شیطان کے وسوسوں سے بھی ہم تبھی بچ سکتے ہیں جب ہمیں اللہ کی مدد ہوگی۔ جب تک اللہ ساتھ نہیں دیتا، شیطان کے وسوسوں سے ہم بچ نہیں پاتے۔ بس نے اس بات سے یہ لیا کہ شاید شیطان نے ان کو کسی اسکن ڈیزیز میں ڈالا تھا، تو ایسا نہیں ہے۔ ہمارا ایمان ہے کہ خوشی اور غم دونوں اللہ کی طرف سے آتے ہیں، شیطان کی طرف نسبت کرنا یہاں ادب کا تقاضا بھی ہے۔ یہ وہی بات ہے کہ جو پیچھے ہم حضرت ابراہیم کے قصے میں پڑھ چکے کہ کہا وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ، جب میں بیمار ہوتا ہوں تو وہ مجھے شفا دیتا ہے، یعنی بیماری کی نسبت اپنی طرف کی اور شفا کی اللہ کی طرف کی۔ اور یہی یہاں انداز دیکھتا ہے کہ اللہ تعالیٰ تیرا تو کوئی فیصلہ نہیں تھا، تیرا تو کوئی ارادہ نہیں تھا مجھے ضرر دینے کا، تو تو مجھے کبھی دکھ نہیں دینا چاہتا، تو تو بہت پیار کرتا ہے مجھ سے، ہاں ہاں یہ شیطان ہے جو بس مجھے بے صبرا بنانا چاہتا ہے اور مجھے ایسی باتوں میں لا رہا ہے۔ تو یہاں شیطان کی طرف نسبت کرنا ادب کا ایک بہترین نمونہ ہے۔ وعذاب اور عذاب، اب یہ بیماری کب تک رہی، کتنی رہی، مختلف باتیں۔ بعض کہتے ہیں کہ ان آزمائشوں کے دنوں میں حضرت ایوب علیہ السلام 18 سال تک رہے، بعض کہتے ہیں کہ 17 مہینے تک یہ بیماری رہی۔ جتنی بھی تھی، میرا یہ ایمان ہے اور میرا یہ اب ایوب علیہ السلام کے بارے میں گمان ہے کہ چاہے وہ 17 مہینے اس بیماری میں یا دکھ میں اور بچے کے اور گھر کے اور مال کے لٹنے پہ رہے، یا وہ 18 سال رہے، وہ واقعی صابر تھے۔ کیونکہ جو بندہ بیماری پر ایک دن میں صبر نہیں کر سکتا نا، وہ 1 سال بھی صبر نہیں کر سکتا۔ جس کا جتنا ظرف ہوتا ہے نا، وہ اتنی جلدی اپنا حوصلہ چھوڑ دیتا ہے۔ بعض لوگوں پہ تکلیف آتی ہے تو شروع میں صبر کرتے ہیں، تھوڑا سا وقت گزرتا ہے تو بے صبرے ہو جاتے ہیں، جب سمجھ آتا ہے کہ واقعی یہ معاملہ ہو گیا۔ یہ بھی درست رویہ نہیں، دوسروں کی اس سے اپوزٹ کیفیت ہوتی ہے۔ شروع میں بہت رونا دھونا، پھر صبر کر لیتے ہیں، یہ بھی درست رویہ نہیں۔ انبیاء کرام کا اسوہ ہمیں کیا بتاتا ہے کہ رضیت باللہ ربم وبالاسلام دینا۔ اور دیکھیے، شکر صبر میں ڈھلتا ہے اور صبر شکر میں ڈھلتا ہے۔ جو اچھے دنوں میں اللہ کا بندہ بن کے رہتا ہے نا، وہ دکھ اور غموں میں بھی اللہ کا بندہ بن کے رہتا ہے۔ حضرت ایوب علیہ السلام کا یہ عمل کوئی ظاہری باہر کا عمل نہیں ہو سکتا، امپاسیبل ہے۔ آپ ایسے دکھ کے لمحوں میں جا کے کسی سے کہیں صبر کیجئے، اس کا دل چاہے گا آپ کے منہ پہ تھپڑ مارے، وہ کہے گا میرے پہ چوٹ پڑی ہے تمہیں کیا پتا۔ اس کے لیے پہلے سے تیاریاں کرنی چاہیے، اور اللہ کی کتاب ہمیں اس کے لیے تیار کر دیتی ہے، اور سیرت کے واقعات ہمیں ہماری عملی زندگی میں آئے ہوئے غموں اور صدموں کے وقت میں صبر کرنے کے قابل کرتے ہیں۔ یہ بالکل ایسے ہی کہ جیسے آپ دنیا میں کسی امتحان کے آنے سے پہلے تیاری کرتے ہیں نا، کوئی کمرہ امتحان میں جا کے تو نہیں کہتا کہ اب مجھے وقت دو ذرا میں تھوڑا سا تیاری کر لوں پھر پڑھوں، پہلے تیاری کی بھی امتحان میں کام آتی ہے نا، تو خوشیوں کے وقت کا صبر غموں کے صبر میں کام آتا ہے۔ اور اس کو ایک اور انداز سے بھی کہوں گی کہ خوشیوں کے وقت میں کیا ہوا شکر دکھوں کے وقت میں صبر میں ڈھل جاتا ہے۔ اللہ کے نبی نے یہ جو بات کہی کہ عجب الامر مومن، مومن کا معاملہ بڑا خوبصورت ہے، جب خوشی ملے تو شکر اور شکر کا بدلہ جنت، غم ملے تو صبر اور صبر کا معاملہ جنت۔ آپ نے کبھی سی سو دیکھی ہوگی جس کے ایک طرف ایک بیٹھتا اور ایک دوسری طرف، یوں اس طرح کی رائڈ ہوتی ہے، بچے یوں ایک سیدھی سی تختی پہ بیٹھ جاتے ہیں ایک طرف اور ایک طرف، آپ جتنا ایک سائڈ سے نیچے جاتے ہیں دوسری سائڈ سے اوپر جاتے ہیں، نیچے اوپر۔ یہ صبر اور شکر ایک سی سو کی طرح انسان کی زندگی میں رہتے ہیں، یا تو آپ کسی وقت میں شکر کر رہے ہوتے ہیں اور کسی وقت میں صبر کر رہے ہوتے ہیں، اور یہی ہے ایک بیلنس ایٹیچیوڈ۔ انہوں نے صبر کیا، اللہ کو ان کی یہ بات اتنی پیاری لگی کہ کہا آپ سارے ہی یاد کرو میرے بندے کو، دیکھو میرا بندہ کیسا ہے۔ ہم عموماً کیا چاہتے ہیں، لوگ ہماری باتیں کریں۔ بڑا رو رہی تھی، بڑا دکھ تھا اس کو، دیکھو بہن تو زمین پہ لوٹ رہی تھی، اور تمہیں پتہ ہے وہ بیوی وہ تو سر کے بال نوچ رہی تھی۔ ہم یہ ذکر چاہتے ہیں، ہوگا کیا، اللہ کی نظروں میں مجرم بن جائیں گے۔ حدیث میں آتا ہے کہ جس نے غم میں دکھ میں سینہ کوبی کی، اپنے آپ کو ماتم کی کیفیت میں رکھا، قیامت کے دن اللہ اسی عورت کو کھجلی کا کرتا پہنائیں گے کہ آج پھر وہی حرکتیں کرو۔ امیجن کریں ذرا، جب دکھ آتے ہیں نا، جب موتوں کی خبریں ملتی ہیں، تو لوگ جو بیوقوفوں والی حرکتیں کرتے ہیں، اگر عام حالات میں کوئی کرے تو ہم اس کو واقعی دیوانہ کریں۔ وہی سزا میدان محشر میں جا کے ملے گی کہ عجیب و غریب طریقے سے کھجلی کرتے ہوئے انسان اپنے آپ کو دوسروں کے سامنے ایک تماشا بنائے گا۔ تو لہذا صبر کا وقت، ان صبر عند صدمۃ الاولی۔ ایک عورت روتی بھی دیکھی گئی، بہت سینہ کوبی کر رہی تھی، کسی قبر کے سرحانے بیٹھے رو رہی تھی، کہتی میں نے نہیں جانے دینا، میں نے بھی ادھر ہی رہنا ہے۔ اللہ کا نبی پاس سے گزرا، کہا اصبری، اے عورت صبر کر۔ وہ پہچان نہ سکی آپ کو کہ آپ کون ہیں، کہنے لگی ہاں جو غم مجھ پہ پڑے تم پہ پڑا ہو تو تمہیں پتہ چلے۔ آپ اس کی یہ بات سن کے صبر کر کے چلے گئے، یہ بھی ایک صبر کا نمونہ تھا۔ یہ نہیں کہا کہ تمہیں پتہ نہیں میں کون ہوں، چلے گئے۔ بعد میں اس عورت کو جب پتہ چلا تو اللہ کے نبی کے پاس آئی روتی ہوئی، اللہ کے نبی مجھے معاف کر دیں، مجھے پتہ نہیں تھا، میں بڑی صدمے میں تھی، مجھے بڑا دکھ ہوا ہوا تھا، اس لیے میں یہ غلط باتیں بول گئیں۔ آپ نے فرمایا ان صبر عند صدمۃ الاولی، صبر تو ہے ہی وہ، جب چوٹ پڑے تو صبر کرو، بعد میں تو صبر آ ہی جاتا ہے، بعد میں تو بندہ تھک ہی جاتا ہے رو رو کے، ہچکیاں بھی بند ہو جاتی ہیں، آنکھوں کے آنسو بھی بند ہو جاتے ہیں۔ تو لہٰذا اللہ کا یہ بندہ صبر کی ایک تصویر تھی، سب کچھ لٹ گیا، اللہ سے تعلق نہیں توڑا۔ اور یقین کریں اللہ ہمارا سب کچھ کیوں لیتا ہے، تاکہ ہم اللہ کے بن جائیں۔ بعض بڑے بڑے صدمے زندگی میں ہمیں جو آ جاتے ہیں نا، اس کے پیچھے جو بات ہوتی ہے وہ کیا ہے، کہ ہمیں ہمارا رب مل جائے۔ اور جس کو ایک دفعہ رب مل جاتا ہے نا، اس کو بچے، بیوی، گھر، مال، سکن، بیماری، یہ تو کچھ لگتی نہیں ہے، وہ تو سب کچھ لوٹا کر بھی پھولے نہیں سماتے۔ ایسے بندے جو ہیں وہ اللہ کے راستے میں۔ اور یاد رکھیے کہ جو بندہ اللہ کے وعدوں پہ یقین کرتے ہوئے صبر کرتا ہے نا، پھر اللہ تعالیٰ اس دکھ کو ضرور ٹالتا ہے۔ پیچھے ہم پڑھ چکے ہیں سورۃ الانبیاء میں ان کی زبان سے جو دعا تھی وہ کیا تھی، یہاں تو صرف اس نادا ربا ہوئے نا، وہ کیفیت بیان کی گئی ہے، وہ اللہ تعالیٰ کے ساتھ تعلق بیان کیا گیا کہ کسی پیر فقیر کے پاس نہیں گئے، کسی قبر پہ نہیں گئے، کسی بکرے چھترے کو ذبح کر کے کسی کی نیاز میں نہیں دیا، رب کو پکارا، اور پکارا کیا تھا، انی مسنی الضر وانت ارحم الراحمین، بے شک مجھ کو بیماری لگ گئی ہے اور تو رحم کرنے والا. یہ بھی نہیں کہا کہ بیماری دور کر دے، بس اپنی بے بسی اور رب کی قدرت کا اظہار ہے. اور حال کیا تھا، رشتہ دار بھی ساتھ چھوڑ گئے، روایات میں آتا ہے سب نے ساتھ چھوڑ دیا، لیکن انہوں نے اللہ کا دامن نہیں چھوڑا. پھر دکھ کا وقت پورا ہوا، یاد رکھیے، روئیں چیخیں چلائیں، رات اپنے وقت پہ پوری ہوگی. کبھی کوئی دکھ کی رات یاد کریں، بیمار ہیں، پریشان ہیں، ڈاکٹر کے پاس نہیں جا پا رہے، صبح جائیں گے، سر میں درد ہے، کان میں درد ہے، ہاتھ میں درد ہے، روئیں. کوئی بندہ ایسا نہیں کہ جو کھینچ کے 8 گھنٹے میں سے رات کو 4 گھنٹے کی کر دے. وقت گزرتا ہے، اس کا اچھی طرح گزرتا ہے جو صبر سے گزارتا ہے. اور جو واہ ولا کرے، ہائے میں مر گیا، ہائے میں مر گیا، ہونا تو کچھ نہیں. جتنا تڑپے گا نا اتنا اس کا دکھ بڑھے گا. آپ کو میں ایک چھوٹی سی مثال دیتی ہوں جس سے شاید آپ سمجھ سکیں. جیسے کوئی چیز ہے نا تکلیف دینے والی چیز ہے، مثال لے لیجئے کہ کوئی تیزاب ہے، اب وہ ایک کسی کنٹینر میں پڑا ہوا ہے، آپ اس کنٹینر کو اس کی جگہ پہ چھوڑ دیں، وہ اپنی تہہ پہ جمع رہے گا نا، ہے اندر تیزاب، برتن کو کھا رہا ہے، لیکن سائلنٹ چھوڑ دیں گے نا تو اس کا خطرہ نہیں ہے کہ کناروں سے باہر گر کے تو آپ کے ہاتھوں کو جلائے گا. کوشش کیا کرنی چاہیے، بڑے سکون سے، بڑے آرام سے اس کو ٹیکل کریں. اور اگر آپ اس تیزاب والے برتن کو لے کے ہلیں تو کیا ہوگا بھلا، وہ تیزاب باہر گرے گا اور وہ آپ کے ہاتھوں کو جلائے گا. بالکل دکھوں کے وقت میں جو تڑپتے ہیں نا، وہ اندر کا دکھ اپنے دل کو لگا لیتے، ہاتھوں کو لگا لیتے، کسی کی نظر چلی جاتی رو رو کے، کسی کا بلڈ پریشر ہائی، کسی کو شوگر ہو گئی، فلاں کہتے ہیں اس موقع کے بعد سے بس میں نہیں پھر اٹھی، میری تو کمر ٹوٹ گئی. یہ آپ خود اپنے آپ کو اچھال رہے ہیں. سکون سے بیٹھیے، صبر سے بیٹھیے. اللہ کے نبی صلی اللہ علیہ وسلم پہ جب بھی کوئی غم آتا تھا تو آپ فوراً نماز کی طرف جاتے تھے. اذا خزب الامر، جب کوئی معاملہ حد سے بڑھ جاتا آپ جائے نماز پہ کھڑے ہوتے، اور انا للہ و انا الیہ راجعون. اب وقت آ گیا، اللہ تعالیٰ نے تکلیف جو دی تھی وہ دے دی، آ گئی، برداشت کر لیا. اللہ کے فیصلوں سے لڑتے نہیں ہیں، قبول کرتے ہیں. کیوں کیا، میرے ہی ساتھ کیوں کیا؟ حضرت ایوب نے کچھ بھی ایسا نہیں کہا جب اللہ نے ان کا وقت ڈالا. کہتے ہیں کہ روایات ہیں، قرآن خاموش ہے اس لیے ہم بھی لمبی لفاظی نہیں کریں تو بہتر ہے، لیکن روایات میں آتا ہے کہ لوگ ساتھ چھوڑتے گئے، سب نے چھوڑ دیا. آخر ایک وقت ایسا آیا کہ حضرت ایوب علیہ السلام کی بیوی نے بھی کہہ دیا کہ اللہ کے بندے، تم اللہ کے نبی ہو، اتنی تم نے اللہ کے دین کی خدمت کی ہے، ذرا کچھ مانگو اللہ سے دعا. کہا اچھا، یہ بات تو مجھے بے صبرہ بنا رہی ہو، اللہ نے اتنے سال صحت دی، کیا ہوا اگر 4 دن کی بیماری آ گئی، اتنا مال دیا، اتنی اولاد دی، کیا ہوا؟ تو اس بات پہ تھوڑا سا ان کا دل بڑھا. اور دوسری بات یہ ہے کہ کچھ لوگوں نے باتیں کرنا شروع کر دی، لگتا ہے اس نے کوئی بڑا جرم کیا جس کی وجہ سے اللہ نے اس کو پکڑا ہوا. اصل میں لوگ بھی تو بہت ساری باتیں کرتے ہیں، اور مجھے لگتا ہے کہ اللہ کے فیصلے نہیں اتنا رولاتے بندے کو جتنا لوگوں کی تعویلات رولاتے. کوئی جرم کیا ضرور ہے، یہ کوئی سزا ایسی نہیں ملی بھی. لگتا ہے اس نے اپنے ماں باپ کا خیال نہیں رکھا جب وہ بڑے تھے، کچھ اس کو مسئلہ ضرور ہے، اور پتہ نہیں اس کی تو کمائی میں بھی کچھ ایسا ہے. اس طرح کی باتیں یہ دکھاتی ہیں. کہتے ہیں کہ کچھ لوگوں کی باتیں حضرت ایوب نے سن لی، کچھ ایسی ہی باتیں کر رہے تھے جس میں ایوب کے اللہ کے ساتھ تعلق میں دراڑ پڑ رہی تھی، بس پھر اٹھ پڑے ہاتھ، کہ انی مسنی الضر وانت ارحم الراحمین. اللہ تعالیٰ نے دعا سنی. اب دیکھیے، دعا سنی تو کیا کہا، بس ہو گیا کن فیکون؟ نہیں، اسباب استعمال کرو، اورکس مارو پاؤں، راک آف دعا جس کا روٹ ہے رکزن، زور سے زمین پر پاؤں مارنے کو کہتے ہیں. کس کو مارو؟ بری جلک، اپنے پاؤں کو. پھر کیا ہوگا، حاز مختصلم، یہ ہے غسل کی جگہ. دیکھیے غین سین لام غسل کو کہتے ہیں نا، تو مختصل مفعول کا وزن ہے نا، مختصل وہ جگہ جہاں غسل کیا جائے گا، نہانے کی جگہ، हाँ, एक होगा मुख्तसिल और यह है मुख्तसल। वहाँ कहते हैं कि इनकी एड़ी से चश्मा जारी हो गया। कुदरत इलाही थी, एड़ी भी पहले मौजूद थी, ज़मीन भी पहले मौजूद थी, लेकिन अल्लाह का हुक्म नहीं था। अभी असबाब, इसे क्या पता चलता है? सारे असबाब मौजूद होते हैं, अभी अल्लाह का हुक्म नहीं आता, अभी कुन नहीं आया। जब कुन आ गया सेहत का, कहा सर अपना पाँव तो ज़मीन पर मारिए। कहते हैं कि उन्होंने एड़ी मारी तो एक ठंडे पानी का चश्मा निकला और एक गर्म पानी का। गर्म पानी का जो था उससे कहा कि गुसल कीजिए, और जो वह बारिदुम व शराब, जो ठंडा था और पीने वाला था, उसको कहा कि पीजिए। कोई डॉक्टर नहीं थे उनके पास। हम कहते हैं हाय, कोई डॉक्टर होता, कोई एंड टाइम पे हॉस्पिटल ले जाता। हॉस्पिटल में बैठे हुए को भी हार्ट फेल हो सकता है, और कोई शख्स अकेला तन्हाई में हार्ट अटैक का शिकार हो, वो भी बच सकता है। ये अल्लाह के फैसले हैं। उस पानी से गुसल किया, जिस्म की बीमारियां दूर हो गई, और पानी पिया तो अंदर के सारे रोग दूर हो गए। जो शैतान के अगर कोई वसवसे थे भी तो वो दूर हो गए, और इस तरह वो दुख ख़त्म हो गया। अब ऐसे वक्त में पता क्या चलता है कि बंदे को अच्छे हालात में अल्लाह को भूलना नहीं चाहिए और बुरे हालात में मायूस नहीं होना। दूसरी बात जो हमें सीखने को मिलती है कि तकदीर की भलाई और बुराई सरासर अल्लाह वख्तहु ला शरीक के इख्तियार में है। चाहे तो बेहतरीन हालात को बदतरीन में बदल दे, और चाहे तो बदतरीन को बेहतरीन में बदल दे। दुआ करें कि हम बाखरियत गुजर जाएं, दुख को भी पी जाएं, सुख को भी पी जाएं। सुखों में आपे से बाहर होके अपने आप को अल्लाह के नाफरमान न बनाएं, और दुखों में मायूस होके शैतान के तरनवाले न बने। और इससे ये भी पता चलता है कि इंसान को हर हाल में अल्लाह पर तवक्कुल करना चाहिए, मायूस नहीं होना चाहिए। आज के दौर की कोई बात होती, कहते हैं अब नहीं ठीक हो सकता, 17 साल हो गए, अब बीमारी कहाँ ठीक होनी है। अल्लाह ने बिल्कुल पहले जैसा कर दिया, बीमारी गई, पहला रोग दूर हुआ। दूसरी बात, वहबना लहू अहलहू व मिसलहुम माहुम, और हमने अता फरमा दी इनको इनके अहलो अयाल, और इनकी मानित इनके साथ और भी। ये क्या था? रहमतम मिन्ना, ये हमारी तरफ से रहमत थी, ये अल्लाह की रहमत थी। बड़ी खूबसूरत बात है। तीन गम लगे थे अय्यूब को, पहला गम दूर हो गया और वो क्या था? सेहत मिल गई। अब औलाद, अहल और मिसला हम वाली जो कैफियत आती है, इसके बारे में मुख्तलिफ रिवायात है। पहली बात यह है कि अल्लाह ने जब सेहत दी, जवानी दी, बीवी भी मौजूद थी, अल्लाह ने पहले से ज़्यादा बेटे दे दिए, औलादें दे दी, माल भी दे दिया, सोने की टिडियाँ इन पर बरसी थी। कई वाक़यात आते हैं, कई रिवायात हैं जिसकी इस वक्त ज़रूरत नहीं है बयान करने की, अल्लाह ने दे दिया। बाज़ कहते हैं कि इनके पहले ही बच्चे ज़िंदा हुए और साथ और भी मिल गए। ये बात दुरुस्त नहीं लगती, इसलिए कि जो मर गया उसके लिए क़यामत के दिन तक दोबारा जीना आम इंसानों का में नहीं मिलता। अम्बिया कराम को अल्लाह ताला ने मौजज़े के तौर पर बाज़ दफ़ा इस तरह के हालात से दो चार किया है, लेकिन आम लोगों के लिए नहीं। फिर दूसरी बात यह है कि अल्लाह के लिए दोबारा औलाद देना क्या मुश्किल है? और अल्लाह के नबी सल्लम की हदीस का खुलासा याद रखिएगा कि जिस बंदे ने किसी दुख में सब्र किया, अल्लाह ताला उसको दुनिया में उसका दुगना ज़रूर देगा। नबी सल्लल्लाहु अलैहि वसल्लम की एक दुआ भी बड़ी प्यारी है कि जिसने किसी दुख और सदमे में इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन कहा, बेशक हम सब अल्लाह के हैं और उसी की तरफ पलटने वाले हैं, और अल्लाहुम्मा अजिरनी फी मुसीबती, ए अल्लाह अजर दे मुझे मेरी इस मुसीबत पर, वख्लुफ ली खैरम मिन्हा, और मुझे इससे बेहतरीन बदला अता फरमा। जब ये मामला करता है बंदा, तो अल्लाह ताला उसको दुनिया में भी उसका बेहतरीन बदला देता है। किसी को शक है इसमें? कोई ज़िंदगी का गम याद करें, कोई दुख याद करें, और आज अगर आप खुशियों में हैं ना, तो हो सकता है आपके उन्हीं दुखों की ये दवा है। अल्लाह ने आपके लिए ये चीज़ रखी हुई है। अल्लाह की ज़ात बंदे का अजर ज़ाया नहीं करती, इसलिए अल्लाह ताला ने पहले से ज़्यादा दे दिए। उजड़े हुए चमन में फिर बहार आ गई, वो घर जहाँ उदासी और अफसुर्दगी थी, वहाँ फिर चहल पहल हुई, बच्चे बच्चियाँ रिश्तेदार, ऐसे लगा कि पलट गया। लोग कहते हैं कि मुर्दा ज़िंदा नहीं होता, अल्लाह कहता है मैं मुर्दों को ज़िंदा करता हूँ। कैसे? दुखों को सुखों में बदलने के लिए। याद रखिए कि पास लोगों की ज़िंदगी बिल्कुल दुख की आखिरी कड़ियों पे होती है। लोग उस इंसान के, मसलन एक लड़की है, घर नहीं बस रहा, लोग पूरी उम्मीद रख चुके हैं कि घर बिगड़ गया, टूट गया घर, अब इसको कहाँ खुशी मिलनी है। आप जाके देखें आज भी वो लड़की कहीं खुशियों में जी रही होगी। अल्लाह टूटे घरों को जोड़ देता है, अल्लाह बीमारों को सेहत देता है। कभी आपने अपने इर्द गिर्द नहीं देखा कोई ऐसा मरीज जिसकी बीमारी की हर वक्त धड़का लगा हुआ था? आप कहते हैं कोई खबर सो खबर। हमारे अपने ख़ानदान में हमारी एक बहुत प्यारी अजीज साथी ऐसी हैं, हम अभी छोटे थे ना, बचपन था, तो वो हमसे बड़ी हैं, तो हमारे कानों में वो बातें याद आती हैं अपने अम्मी अब्बू की, कि जब हम रोज़ा इफ्तार करते थे ना तो कहते थे बच्चों दुआ करो बाजी के लिए। उनको पता नहीं अजीब सी कोई बीमारी थी, समझ नहीं आती थी डॉक्टर्स को। तो मुझे अपना वो बचपन याद है, मासूम सी सोचें कि हम उनके लिए दुआ करते थे और हर फ़ोन पे हर वक्त ये धड़का होता था कि अल्लाह रहम करे उनकी को खबर ना हो। इतनी तकलीफ उनकी देखी गई है कि वल्लाह किसी को अल्लाह ऐसी तकलीफ ना दे। और आपको पता है कि आज भी वो बिल्कुल सेहतमंद है, सेहत याब है, बिल्कुल अपनी ज़िंदगी गुजारी। और ये जो बात मैं आपको बता रही हूँ मेरे लिए ये 20 साल पहले की होगी। किसी लम्हे भी उनके वक्त आ सकता था और लोग उनके लिए उम्मीदें लगा के बैठे, कई दफ़ा लोग तैयारियां करके बैठे होते थे कि अब उसकी को खबर आने वाली है। और आज वो खुद भी नहीं मान सकती कि अल्लाह ने कैसे सेहत दी। फिर इसी तरह ये घर की बात जो कि है घर बसने की, इसकी भी एक मिसाल हमारे घरों में मौजूद है। एक लड़की की शादी हुई कहीं, जो भी हालात होते हैं, लड़का बाहर था, बहरहाल कुछ ऐसे हालात बने कि नहीं बनी, लड़के का दिल नहीं मिला, इसका ना मिला, कितना दिन सब्र करते। माँ बाप ने कहा कि लड़की हमें वापस दे दें, लड़की चली गई, लड़का आता रहा, बाइट कुछ भी, बहुत लंबी कहानी हुई। आखिर फिर खुला का फैसला हुआ, लड़की का पूरा फर्नीचर महके चला गया, घर चला गया, मुकदमा मामला जो भी आपको होता है हमारे रिवायात हैं सब कुछ हो गए। और उसके बाद गलेबन एक तलाक भी हो गई कि नहीं ये मुझे नहीं इस वक्त याद। बहरहाल कुछ ने कहा कि हम एक कोशिश और करते हैं, हम लड़के से पूछते हैं। और आज आपको पता है कि वो लड़की उसी लड़के के साथ 2-3 बच्चों की माँ, अल्लाह ने बच्चे भी दिए, मियाँ भी दिया, दौलत भी है, खुश बाश, जो ज़िंदगी में नेमतें होती हैं वो मिल गई, अल्लाह के लिए क्या मुश्किल है। फिर आप दौलत की बात तीसरी मिसाल ले लें इधर, तो दौलत कितनों की बनती उजड़ती नहीं देखी आपने? आपकी अपनी ज़िंदगी में हो सकता है कितने स्लम्स आए हों कि जो लखपति थे वो कखपति हो गए, जो कखपति थे वो लखपति हो गए। तो ये सारी चीज़ें बंदे को सब्र ये देती हैं कि रब सब कुछ कर सकता है, मुझे अपने रब से मायूस नहीं होना। और याद रखिए कि ये जो दुख के लम्हे होते हैं ना, ये आराम से गुजर जाते हैं, सुख के नहीं गुजरते। दुख में तो दिल बिल्कुल फितरत से मैच कर रहा होता है, जैसे कायनात मुस्लिम है ना, दुखों में तुम्हारा दिल मुस्लिम हुआ होता है। उस वक्त किसी से कहें आओ ज़रा नाफरमानी की कोई चीज़ देखें तो कहेंगे क्या बात करते हो, आओ ज़रा नाफरमानी की कोई चीज़ सुने। कोई गम भुलाने के लिए क्यों नहीं सैड सॉन्ग सुनता, कभी सोचिए आप इस बात को। लोग कहते हैं हम सैड सॉन्ग सुनते हैं, कुछ लोगों की आदत है। मैं कहती हूँ खुदा ना खास्ता किसी की मौत की खबर मिली, माँ मर गई, उसको दें और जाओ ये दुख अलग गाना सुन लो, कभी नहीं सुनेगा। आप कहते हैं कि दुख आ गया, बीमारी आ गई, परेशानी आ गई, जिस्म टूट रहा है, आप दें उसको ज़रा मनपसंद चीज़ के ये देख लो ज़रा फिल्म, इस वक्त में तुम्हारा दर्द कम हो जाएगा। आप कहते हैं मेरा मजाक उड़ाते हैं। दुख में तो बंदे के और रब के बीच के पर्दे छटते हैं, उस वक्त बंदे को यकीन आता है कि मेरा रब हर चीज़ पर राजी है।